شاہ عبد الغنی حلبوری رحم اللہ تعالیٰ فرماتے تھے، جب اللہ تعالیٰ نے ارواح کو اپنی تجلی دکھائی اور سوال فرمایا، الستُ بربکم، کیا میں تمہارا رب نہیں ہوں، تمہارا پالنے والا نہیں ہوں، تو اس میں اپنی شان محبوبیت، شان ربوبیت کی تجلی دکھلا دی اور اپنی محبت کی چوٹ لگا دی۔ وہی چوٹ لگی ہے کہ آج اللہ کا نام سن کر انسان دہل جاتا ہے، اور کتنا ہی فاسق و فاجر ہو مگر اللہ کا نام سن کر وہ سوچنے پر مجبور ہو جاتا ہے کہ آہ، جیسے ہم نے کبھی اس نام کو سنا ہے، اپنی چوٹ لگا کر، محبت کی چوٹ لگا کر ہمیں دنیا میں بھیجا۔ ان کی محبت ہماری جانوں کا فطری ذوق ہے۔ خواجہ صاحب اسی کو فرماتے ہیں، دل ازل سے تھا کوئی آج کا شہدائی ہے، تھی جو ایک چوٹ پرانی وہ ابھر آئی ہے۔ جب پروا ہوا چلتی ہے تو پرانی چوٹ درد کرنے لگتی ہے۔ اللہ تعالیٰ کی محبت کی یہ پروا ہوائیں اللہ والوں کی مجالس میں ملتی ہیں۔ حضور اقدس صلی اللہ علیہ وسلم فرماتے ہیں، جامع صغیر کی روایت ہے، ان لربکم فی ایام دہرکم نفحات فتعرضوا لها لعله ان یصیبکم نفحة منها فلا تشقون بعده ابدا۔ اے میری امت کے لوگوں، تمہارے زمانے کے روز و شب میں اللہ تعالیٰ کے قرب کی ہوائیں چلتی ہیں، تجلیات جذب نازل ہوتی ہیں، تم ان کو تلاش کرو، شاید کہ تم ان میں سے کسی تجلی اور نسیم کرم کا کوئی جھونکا پا جاؤ، جس کا اثر یہ ہے کہ پھر تم کبھی بدبخت اور بدنصیب نہیں ہو سکتے۔ اس حدیث میں اللہ کے قرب کی ہواؤں کا، تجلیات قرب کے نزول کا زمانہ بتلا دیا گیا، لیکن بخاری شریف کی حدیث میں ان کا مکان بھی بتلا دیا گیا کہ یہ کہاں نازل ہوتی ہیں، ہم الجلسا لا یشقا بہم جلیسہم، یہ اللہ والے ایسے ہم نشین ہیں کہ جن کے پاس بیٹھنے والا کبھی بدبخت اور بدنصیب نہیں ہو سکتا۔ دونوں حدیثوں کو ملانے سے ایک علم عظیم عطا ہوا کہ زمانے کے روز و شب میں تو جو تجلیات جذب نازل ہوتی ہیں، جو شقاوت کو سعادت سے بدل دیتی ہیں، ان کی منزل اور محل اور ان کا مکان اہل اللہ کی مجالس ہیں، کیونکہ ان کا جلیس اور ہم نشین بدبخت نہیں ہو سکتا۔ معلوم ہوا کہ ان تجلیات مقربات کی جائے نزول اور مجالس اہل اللہ ہیں، لہذا مجالس اہل اللہ ہیں، لہذا جو اللہ والوں کے پاس بیٹھتا ہے تو جذب کی کوئی تجلی اس پر بھی پڑ جاتی ہے اور ہمیشہ کے لیے سعید ہو جاتا ہے، اور محبت کی پرانی چوٹ جو الستُ بربکم فرما کر اللہ تعالیٰ نے لگائی تھی پھر ابھر آتی ہے، اور یہ اللہ کی محبت کا درد مستقل پا جاتا ہے۔ دونوں حدیثوں کے ارتباط سے، یعنی دونوں حدیثوں کو ملانے سے، جو علم عظیم اللہ تعالیٰ نے عطا فرمایا اس کی حلاوت سے دل مست ہو رہا ہے۔ جامع صغیر کی روایت سے معلوم ہوتا ہے کہ اس دنیا کے شب و روز زمانے تجلیات جزم ہیں، کہ انہیں شب و روز میں جن کو وہ تجلیات مل گئیں، اس کے بعد کوئی شقی اور بدبخت نہیں رہ سکتا۔ مندرجہ بالا حدیث پاک سے ان تجلیات جذب، تجلیات مقربات اور نفحات کرم کا زمانہ تو معلوم ہو گیا، لیکن دل میں یہ سوال پیدا ہوتا ہے کہ یہ تجلیات کہاں ملتی ہیں۔ بخاری شریف کی حدیث ہے، لا یشقا جلیسہم، سے اللہ تعالیٰ نے فوراً دل میں یہ بات عطا فرمائی کہ اہل اللہ کی مجالس ہی وہ مکان ہیں جہاں ان تجلیات کا نزول ہوتا ہے، جن کو پانے کے بعد شقاوت سعادت سے اور نیک بختی سے تبدیل ہو جاتی ہے۔ الحمدللہ، اللہ تعالیٰ کی تجلیات جذب کے زمان و مکان کا تعین مدلل بحبل حدیث ہو گیا، فالحمدللہ رب العالمین۔ اللہ تعالیٰ اپنے کرم سے عجیب و غریب علوم عطا فرما رہے ہیں، اور یہ آپ ہی حضرات کی برکات ہیں، اس مہینے کی برکات ہیں، خاص کر رمضان کے مہینے میں، ایسے کیونکہ آدمی کی کیفیت الگ ہوتی ہے، روزے سے رہتا ہے تو وہ ایک زمانہ ہو گیا، اور مکان کیا ہے کہ ایسے دنوں میں خاص کر ایسی مجلسیں تلاش کرے جہاں اولیاء اللہ ہوتے ہیں۔ میرے ان بزرگوں کی برکات ہیں جن کی ہم نے صحبتیں اٹھائی ہیں، اور میرے شیخ ایسے تھے کہ 10 سال انہوں نے وہ جنگل میں گزارے، और नाश्ता नहीं करते थे, दिन का खाना पहली दफा खाते थे। मुझे शर्म आती थी कि शेख तो नाश्ता ना करे और घर से मेरे लिए नाश्ता आए। मेरा नाश्ता इशराक़ व चाश्त और ज़िक्र व तिलावत से होता था। दोपहर एक बजे तक एक दाना भी पेट में न जाता था। खूब कड़ाके की भूख थी, लेकिन क्या बताऊं, शेख की सोहबत में क्या लुत्फ आता था कि आज तक वो मज़ा दिल में महसूस होता है। अल्लाह ताला कबूल फरमाए। ऐसी मशक्क़तों से गुजरते हैं तब अल्लाह ताला वो नेमतें अता फरमाते हैं। उस पर लोग बाद में कहते हैं, अरे इनके तो बड़े मज़े। तो इसीलिए हज़रत शेख मौलाना ज़करिया साहब फरमाते हैं कि लोग इनके इन औलिया अल्लाह की नौजवानी और जवानी की के मुजाहदात नहीं देखते और बाद के नेमतों को देखते हैं कि बड़े मज़े हैं। लोग खिदमत कर रहे हैं, कोई हदिया नजराना ला रहा है, बहुत ही आयश से गुजर रही है, कोई अपनी गाड़ी में बिठा के ले जा रहा है, लोग नाज व नखरे उठा रहे हैं। तो ये सब क्यों होता है? उनकी नौजवानी ऐसी गुजरी होती है। हजरत फरमाते थे, एक मील दूर से मैं पानी लाने जाता था और हजरत जब रात में उठते थे 2:30 बजे, हजरत फरमाते थे मैं भी उठ के बैठ जाता था और मुस्तकिल हजरत वाला खिदमत में रहते थे। यहाँ तक के 17 साल तकरीबन हजरत वाला हजरत फूलपुरी की खिदमत में रहे और उसके बाद फिर हजरत के सामने ही विसाल हुआ। लोग भी दुश्मनी करते थे, हासिदीन पैदा हो गए थे कि ये लगता है इनके बाद ये सारे खानकाई निज़ाम पे और इस इमारत पे कब्जा कर लेंगे। हजरत ने फरमाया, मुझे किसी पे कब्जा करने की जरूरत नहीं है, मेरे लिए अल्लाह काफी है। इतने लोग दुश्मन हो गए, लेकिन हजरत ने फरमाया कि मैंने अपने शेख को नहीं छोड़ा, क्योंकि अगर शेख को तो कुछ पता नहीं था, साहिब फराश थे, फालिज हो गया था, लिहाजा वो ये समझते कि देखो आखिर वक्त में अख्तर छोड़ के चला गया। लिहाजा हजरत ने नहीं छोड़ा और अल्लाह ताला ने फिर उसका ये बदला अता फरमाया। हजरत मौलाना यूसुफ लुधियानवी शहीद रहमतुल्लाह ताला फरमाते थे कि मौलाना हकीम अख्तर साहब के पास जो कुछ है उनकी शेख की खिदमत का सिला और उनकी दुआओं का सिला है। चांद तारे मेरे कदमों में बिछे जाते हैं, ये बुजुर्गों की दुआओं का असर लगता है। एक दफा हजरत फरमाते हैं, मैं ट्रेन में बैठा था, एक हिंदू जोगी किस्म का वो मुझे देख रहा था कि हजरत फूलपुरी की खिदमत कर रहे थे नीचे बैठ के, हजरत फूलपुरी ऊपर सीट पे बैठे थे। तो उसने कहा, ये तुम्हारे कौन है? हजरत ने फरमाया कि मैंने उसको बताया ये हमारे गुरु जी हैं। वो शेख क्या जानता, ये हमारे गुरु जी हैं। तो उसने कहा कि करे सेवा तो खाए मेवा, करे सेवा तो खाए मेवा, जो खिदमत करता है फिर वो जो है मेवा खाता है। अल्लाह ताला ने वो मेवा दिखाया। इसी तरह हजरत इमाम अबू यूसुफ रहमतुल्लाह ताला जब गरीब थे और तालिबे इल्म थे, ये अक्सर बड़ों की ऐसी हालात हैं कि बचपन में गरीब तालिबे इल्म कोई पूछने वाला नहीं, और जब उन्होंने उन मुजाहदात को सर किया तो फिर अल्लाह ताला ने, जब आदमी पहाड़ की चोटी पे पहुंचता है तब उसका नाम होता है, वरना कितने वहीं से गिर के मर जाते हैं। जो मुस्तकिल मिजाजी नहीं रखते वहीं से भाग जाते हैं, इतनी भूख कौन बर्दाश्त करेगा, नाश्ता भी नहीं मिलता, कोई पूछता भी नहीं है। लिहाजा इमाम यूसुफ रहमतुल्लाह ताला की अम्मा आ गई, भाई आप इसको क्या कर रहे हैं, ये किस काम का रहेगा? जैसे आज कहते हैं हाफिज आलिम बनेगा तो खाएगा कहाँ से। हजरत इमाम अबू हनीफा रहमतुल्लाह ताला, ये बात मैंने मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह ताला से बराए रास्त सुनी। इमाम अबू हनीफा रहमतुल्लाह ताला ने एक दफा उनसे फरमाया कि अरे, उनकी वालिदा ने जब कहा कि आप मेरे बच्चे को किस काम में लगाए हुए, वो तो गरीब रहेगा। हजरत इमाम हनीफा रहमतुल्लाह ताला ने फरमाया कि मैं इसको रोगने पिस्ता में फालूदा खाने का हुनर सिखा रहा हूँ, रोगने पिस्ता में फालूदा खाने का हुनर सिखा रहा हूँ। इमाम अबू यूसुफ रहमतुल्लाह ताला उन मुजाहदात से गुजरे, फिर काजी बने, फिर बड़े काजी बने, काजियों के भी काजी बने, फिर हारून रशीद के दरबार में जब उनको ये पेश किया गया तो उनको आंसू आ गए। कहा, आज मेरे शेख और मेरे उस्ताद की बात सच्ची हो गई कि रोगन पिस्ता में आज फालूदा मैं खा रहा हूँ। इतनी जो अमीर कबीर लोग खाते हैं, बादशाह उनके पास अदब से बैठता था, और इमाम यूसुफ इमाम मोहम्मद के शागिर्द हैं, इमाम शाफी रहमतुल्लाह ताला, लिहाजा बादशाह भी उनकी कदर करता था। लेकिन ये सब मुजाहदात के बाद होता है। ہم چاہتے ہیں مجاہدہ نہ کریں، نفس کو مٹائے نہیں اور چمک جائیں، تو بغیر مٹائے ہوئے چمکتا نہیں ہے کہ دانہ خاک میں مل کر گل و گلزار ہوتا ہے۔ جو دانہ خاک میں نہ جائے وہ پڑا رہتا ہے، پھر جمادار بھنگی اس کو لے کے چلا جاتا ہے، کہیں بہا دیتا ہے، کالا پڑ جاتا ہے وہ۔ اور جو خاک میں جاتا ہے پھر اس سے دوسرے پودے پیدا ہوتے ہیں اور اس کی نسلیں آگے بڑھتی ہیں۔ تو دانہ خاک میں مل کر گل و گلزار ہوتا ہے۔ جب آدمی بڑوں کے سامنے اپنے آپ کو مٹاتا ہے پھر اللہ تعالیٰ وہ مقام عطا فرماتے ہیں کہ لوگ اس پر رشک کرتے ہیں۔ لیکن اس مقام کو پانے کے لیے ایسا نہ کرے، کرے آدمی اللہ کے لیے، پھر اللہ تعالیٰ چاہے تو چھپا دیں چاہے تو چھپا دیں، ہر حال میں راضی رہے۔ اللہ تعالیٰ ہم سب کو اپنا قرب خاص عطا فرمائے۔ الحمدللہ رب العالمین۔